नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई। शान्ति प्रक्रियाको काम चाँडै टुङ्गो लगाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिबद्धता र 58 राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाइँदै लगायतका सामग्रीका साथ उपस्थित भएका छौ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी क्षेत्रको विस्तार गर्ने कामलाई तीव्रता दिएको बताउनु भएको छ। लगानीकर्तालाई सबै प्रकारका सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न आवश्यक पर्ने दायित्वप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो। थप सामग्रीसहित सहकर्मी दीपक जोशी।
लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम 2022 सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित स्रोत र साधनका कारण अर्थतन्त्रलाई प्रवर्धन गर्ने पूर्वाधारलाई रूपान्तरण र आधुनिकीकरण गर्न प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। दिगो विकास र भविष्य निर्माण गर्ने हाम्रो साझेदारी र सहकार्यलाई अझ बलियो बनाउँदै दिगो विकास लक्ष्यको कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने अवसर रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो। सरकारले पूर्वाधारको विकासलाई केन्द्रमा राखेर 15 आवधिक योजना कार्यान्वयन गर्दै आएको जानकारी दिनुहुँदै उहाँले सन् 2045 शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता व्यक्त गरिएको र त्यो पूरा हुने विश्वास व्यक्त गर्नुभयो। दिगो विकास लक्ष्य हासिल गर्न पूर्व निर्धारित 19 अर्ब अमेरिकी डलर आवश्यक पर्ने भए पनि महामारी र भूराजनीतिक संकटले थप आवश्यकताको खोजी गरेको उहाँको भनाइ छ। सरकारले आन्तरिक रूपमा निजी क्षेत्र र विदेशी लगानीकर्ता दुवैलाई पूर्वाधार क्षेत्रमा लगानीका लागि आमन्त्रण गरेको र त्यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले सार्वजनिक निजी साझेदारी मार्फत अवसरको थप खोजी र सदुपयोग गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। लगानी बोर्डले वैदेशिक लगानी भित्र्याउनका लागि निर्णायक भूमिका खेलेको जानकारी दिनुहुँदै उहाँले 33 आयोजनाका लागि करिब 9 खर्ब बराबरको लगानी स्वीकृत गरिसकेको बताउनुभयो। तीमध्ये धेरै आयोजना हरित र स्वच्छ ऊर्जासँग सम्बन्धित छन्। लगानीकर्तालाई द्रुत गतिका सेवा प्रदान गरी लगानीको अभिवृद्धि गर्दै उनीहरूको विश्वासलाई थप विस्तार गर्न सरकार प्रयासरत रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो। उहाँले दिगो पूर्वाधार विकासको लागि लगानी सुरक्षित गर्न व्यावहारिक उपायको अन्वेषण र साझेदारी गर्ने प्रयास रूपमा आफूले लिएको बताउनुभयो। यस्तै प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि बोर्डद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो। सो अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ। लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै सो अवसरमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपालले सन् 2045 शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउनुहुँदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारलाई आह्वान गर्नुभयो। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनले बोर्डलाई कार्यान्वयन गर्ने निकायको रूपमा विकास गरेको छ। 15 पञ्चवर्षीय योजनाले 55.6% लगानी निजी क्षेत्रबाट आकर्षण गर्ने लक्ष्य राखिएको छ।
बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार नाराका साथ आज 58 राष्ट्रिय बाल दिवस मनाइएको छ। यस सम्बन्धी थप सामग्रीका साथ सहकर्मी टोमराज मेहता।
नेपालले बाल अधिकार सम्बन्धी महासन्धि 1989 सेप्टेम्बर 14, 1910 अनुमोदन गरेर बाल बालिकाको विकास, बाल अधिकारको संरक्षण तथा बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा देशभर बाल दिवस मनाउने गरिन्छ। नेपालमा हरेक वर्ष बाल दिवस मनाउँदै आए पनि बाल श्रम शोषणको घटनादेखि सड़क बालबालिकाको अवस्था र बालबालिकाको बेचबिखन तथा विद्यालय जान पाउने अधिकारबाट वञ्चित भएको बालबालिकाको संख्या ठूलो रहेको छ। दिवसको अवसर पारेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले साथीभाइ छिमेकी लगायत नजिकै व्यक्तिबाट बालबालिका विरूद्ध दुर्व्यवहारका घटना हुन सक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
बालबालिकाको अवस्था सडक बालबालिका चाहिँ सडकमा बस्नु परेको छैन, उनीहरूलाई हामीले चाहिँ नि बाल गृहहरूमा राखेका छौँ, खोज तलास केन्द्रमा राखेका छौँ र खोजेर चाहिँ नि पारिवारिक पुनर्मिलन पनि गराएका छौँ। तर पनि बालबालिकाको अवस्था एकदमै राम्रो छ भन्न पनि सकिने अवस्था छैन। हामी आएको 8-10 महिना भयो, त्यसैमा ड्रास्टिक चेन्ज हुने कुरो पनि भएन र अहिले त्यहाँ हिंसा बलात्कार एकदम हुँदै गएको छ र बालिकामाथि विशेष गरेर एकदम हत्या हिंसा बलात्कार गर्ने प्रवृत्ति चाहिँ दिनदिनै बढेर गएको छ। छोरीहरूलाई चाहिँ नि जोगाउन अभिभावकलाई गाह्रो छ र कसरी चाहिँ नि छोरीलाई जोगाउने, बिहान गएको छोरी बेलुका फर्किने हो कि होइन भन्ने, छोराहरूलाई पनि जो बालकहरू छन् उनीहरू पनि कहाँ झुक्क्यानमा पढ्लान्, के अवस्थामा पढ्लान्, कुनै आरोपित होलान् भनेर हुनेलाई पनि गाह्रो छ। फेरि बालबालिकालाई समातेर लगेर बेचबिखन गर्ने प्रवृत्ति पनि छ। तर तुलनात्मक दृष्टिकोणले पहिलाभन्दा न्यूनीकरण त भएको छ तर समाज यसरी चाहिँ सुध्रिसकेको छैन। मन्त्रालयले एकदम प्रयास गरेको छ, बाल अधिकार परिषदले नै एकदमै प्रयास गरेको छ। हामीले थुनिएका जानी नजानी अपराधमा परेका नाबालकहरूलाई पनि हामीले बाल सुधार गृहमा जेलमा नराखिकन बाल सुधार गृहमा राखेका छौँ। बाल सुधार गृहमा राखेर उनीहरूलाई सिपमूलक तालिम दिने, ताकि निस्केर गएको गएपछि उनीहरूले केही गरेर खान सक्ने बनाउने, त्यही स्कुलको व्यवस्था पनि गर्ने, त्यहाँ पढ्नको लागि पनि व्यवस्था उनीहरूले पाउन् पढ्न पाउन् भनेर पनि गर्ने गरेका छौँ। अरू बाल गृहमा हुनेहरूलाई पनि नियमन गर्नको लागि, चुस्त दुरुस्त गर्नलाई, कतिपय च्याउ उम्रेको जस्तो भएर पनि त्यो एउटा पेसा जस्तो पनि कतिपयको छ, त्यसलाई नियमन गर्नलाई हामीले मापदण्ड गरेर अहिले नियमावली, बालबालिका नियमावली पनि 2078 पास गरेर म आइसकेपछि बडो मेहनतका साथ पास गरेर चाहिँ नियमावली आइसकेको अवस्था छ। बाल नीति पनि मन्त्री परिषदबाट पास भएर उसमा गएको छ, के अरे चाहिँ समितिमा गएको छ। त्यसो भएको हुँदाखेरि यो परिस्थिति चाहिँ अत्यन्त सुधार उन्मुख, सकेसम्म सुधारेर लैजाने पक्षमा चाहिँ हामी लागिरहेका छौँ।
58 राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरन्तै आमा दिदी बहिनी लगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिनुभएको छ। बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले मोबाइल चलाउँदा राम्रा र नराम्रा कुरा छुट्याएर हेर्न सुझाव दिनुभयो। बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको मन्त्री रेग्मीको भनाइ छ।
मन्त्रालयले एकदम कानुनलाई कार्यान्वयन गर्ने पक्षमा छ र कानुन मात्रै कार्यान्वयन गर्ने होइन कि साँच्चीकै एक्सनमा गएर बाल बालिकालाई कसरी उद्धार गर्ने भनेर चाहिँ मन्त्रालय लागिरहेको छ र आफ्ना मातहतका निकायहरू, बाल बालिका हेर्ने निकायहरूलाई पनि के अरे चाहिँ गर्नको निमित्त अनि त्यहाँबाट चाहिँ मन्त्रालय चाहिँ लागिरहेको छ। त्यसो भएको हुँदा यो परिस्थितिमा सुधार त भएको छ पक्कै पनि, तर निर्मूल हुन सकेको छैन। अब बाल अधिकार परिषदमा पनि नयाँ नेतृत्व आएको छ, युद्ध स्तरमा त्यो नेतृत्वले युद्ध स्तरमा चाहिँ मन्त्रालय र बाल अधिकार परिषद मिलेर युद्ध स्तरमा चाहिँ काम गर्ने र च्याउ उम्रेका यस्ता बाल गृहहरूलाई मापदण्ड नभएका, एउटा चाहिँ सामान्य मापदण्ड पनि पालना नगरेका र सामान्य एउटा चाहिँ बालबालिका बस्नु हुने पनि परिस्थिति नभएकाहरूलाई चाहिँ मर्ज गर्ने अथवा निरुत्साही गर्ने र एउटा चाहिँ निश्चित मापदण्ड पालन गरेर मात्रै के अरे चाहिँ बालगृहहरू खोल्न पाइने, त्यस्तो गरेर हामी चाहिँ सकेसम्म नियमन गराउने परिस्थितिमा छौँ।
मन्त्रालयका सचिव दिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरूको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो। बाल बालिकालाई सक्षम र योग्य नागरिकका रूपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ सहयोग र समन्वय गर्नुपर्नेमा उहाँको जोड छ। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले धेरै बाल बालिका शिक्षकबाट नै हिंसामा परेको, धेरै उजुरी आयोगमा आइरहेको उल्लेख गर्नुभयो। अहिले 20 र 21 वर्षका धेरै युवा जानेर वा नजानेर साइबर अपराधमा संलग्न हुँदा त्यसप्रति सचेत हुन उहाँले बालबालिकालाई अनुरोध गर्नुभयो। राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले मातृ मृत्यु दर र 5 वर्ष भन्दा कम उमेर समूहका बालबालिकाको मृत्यु दर पहिले भन्दा कम भए पनि अझै सुधारका लागि काम गर्न आवश्यक रहेको ओल्याउनुभयो। राष्ट्र किशोरी सञ्जालकी संयोजक ललिता पार्खिनले सरकारका कार्यक्रम सुगम ठाउँमा पुगेको भन्दै त्यसलाई ग्रामीण क्षेत्रका बालबालिकासम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको काम चाँडै टुङ्ग्याउने प्रतिबद्धता जनाउनु भएको छ। थप सामग्रीसहित सहकर्मी मुक्तिबाबु रेग्मी।
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा भएको सहमति अनुसार तत्कालै बेपत्ता र सत्य निरूपण सम्बन्धी काम टुङ्ग्याउने सहमति भएको थियो, तर अहिलेसम्म यो काम टुङ्गिएको छैन। संसदमा अहिले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ। मिनी संसदको रूपमा रहेको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनी र संवैधानिक नभई राजनैतिक सम्झौता भएको बताउनुभयो। उहाँले सम्झौताको मूल स्पिरिट राजनैतिक रूपमा विगतका घटनाहरू टुङ्ग्याउने उद्देश्यबाट प्रेरित रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले सत्य पत्ता लगाउने र मेलमिलापको वातावरण बनाउने विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न कोणबाट छलफल भएर हामी आजको बिन्दुमा आएको बताउनुहुँदै यो विषयमा कोही पक्ष वा विपक्ष नरहेको स्पष्ट पार्नुभयो।
वास्तवमा हामी सबैको सरोकार चासो चिन्ताको विषय हो, हुनु पनि पर्छ। यहाँ सबैले अभिव्यक्त गर्दा पनि हामीले त्यसरी नै अभिव्यक्ति दिएका छौँ, यो पक्ष विपक्षको कुरा होइन है। यही मस्यौदा पछिल्लो चोटि माननीय मन्त्रीजीले अलि धेरै नै मेहनत गरेर धेरैसँग सरकारवालाहरूसँग कुरा गरेर आइसकेपछि मैले राजनीतिक नेतृत्वदेखि देशको अहिले सर्वोच्च पदमा हुने सम्माननीय राष्ट्रपतिजीसम्म पनि मैले यो विषयमा राष्ट्रिय सहमति बनाएर यो टुङ्गोमा पुग्नु पर्छ र यसमा चाहिँ अरू पोलिटिक्स नछिरोस् है। यहाँ पोलिटिकल आग्रह चाहिँ यहाँभित्र आउनु चाहिँ यो देशको लागि र हाम्रो लोकतन्त्रको लागि पनि राम्रो हुँदैन। अरू विषयमा हाम्रा डिबेट हुन सक्छन्, विवाद हुन सक्छन्, तर यो त यस्तो ऐतिहासिक र युगान्तकारी विषय हो जुन अन्तर्गत नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुँदै आज हामी यो प्रक्रियामा अगाडि बढिराखेका छौँ। त्यसकारण यो आग्रह भन्दा बाहिर हामी सबै जानै पर्छ।
छलफलमा सहभागी हुनुभएका नेकपा एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले सत्य निरूपण र बेपत्ता विधेयकलाई टुङ्ग्याउने हामी सबैको साझा विषय भएकाले यसलाई टुङ्ग्याउने सवालमा पुरै साथ र सहयोग रहने बताउनुभयो। बैठकमा सभापति कृष्ण भक्त पोखरेलले मुलुकमा सशस्त्र द्वन्द अन्त्य गर्ने कार्यमा नेपालले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको स्मरण गर्नुहुँदै सत्य निरूपण र बेपत्ता छानबिन सम्बन्धी बाँकी काम पनि सहमतिकै आधारमा सक्नुपर्नेमा जोड दिनुभयो। माओवादीद्वारा विगतमा सञ्चालन गरिएको सशस्त्र द्वन्दका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट करिब 17,000 व्यक्ति मारिएका थिए। उक्त द्वन्द अन्त्य गरी समाजमा मेलमिलापको वातावरण तयार गरी जघन्य अपराधका घटनाका पीड़ितलाई परिपूरण र पीड़कलाई कार्यवाहीको दायरामा ल्याउने सन्दर्भमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन भई काम समेत भएको थियो। विगतको सशस्त्र द्वन्दसँग सम्बन्धित विषयमा आयोग समक्ष करिब 63,000 उजुरी परेको छ। ती उजुरीको छानबिनका लागि गठन हुने उच्च अदालत समावेशी हुनुपर्ने, फैसलामाथि पुनरावेदनमा जान पाउनुपर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट उठेको चासोलाई सम्बोधन गर्ने विषयमा साझा धारणा बनाउने प्रयास गरिरहेका छन्।
आगामी मंगसिर 4 गते हुने आम निर्वाचनका लागि दलहरूले असोज 2 र 3 गते समानुपातिक तर्फका उम्मेद्वारको सूची बुझाउने कार्यतालिका रहेको छ। चुनावको मिति घोषणा भएसँगै नेताहरू अहिले टिकटका लागि दौड़धूप गर्दा प्रतिनिधि सभा सांसदको उपस्थिति एकदमै कम देखिएको छ। कतिपय सांसदहरूले आजको बैठकमा सहभागी भए पनि अन्तिम बैठकको रूपमा धारणा राख्नु भएको छ। थप सामग्रीसहित पुनः सहकर्मी मुक्तिबाबु रेग्मी।
गत भदौ 19 गते राप्रपाबाट निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देनले आफू अब संसदमा उपस्थित नहुने र तलब भत्ता पनि खातामा नपठाउन संसदका कर्मचारीलाई आग्रह गर्नुभएको थियो। त्यस यताका संसद बैठकमा लिङ्देन पुग्नु भएको छैन। असोजको 2 र 3 गते दलहरूले मंगसिर 4 गते हुने आम निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेद्वारी दर्ता गराउने कार्यसूची रहेको छ। निर्वाचन आयोगले वर्तमान संसदको कार्यकाल असोज 1 गते राति 12 बजेदेखि सकिने भनिसकेकाले पनि आजको संसद बैठकमा केही सांसदहरूले अन्तिम बैठकको संज्ञा दिनुभयो। प्रतिनिधि सभाको शून्य समयमा बारेमा सांसद रंगमती साईले कर्णालीका पीड़ा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताउनुभयो। सांसद राजेन्द्र कुमार केसीले वर्तमान संसद बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसदको कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसदको कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद महेन्द्र कुमारी लिम्बुले संसदमा आजको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्नुहुँदै आगामी मंगिर 4 गते गठबन्धन सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो। सांसद यशोदा गुरूङ सुवेदीले आगामी असोज 1 गते राति 12 बजेदेखि हालको प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यान आकर्षण गराउनुभयो। साथै उहाँले राष्ट्रिय सहमति नबनेको अवस्थामा नागरिकताविहीनलाई नागरिकता दिलाउनका लागि भए पनि राष्ट्रपतिले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो। सांसद रामबहादुर विष्टले डेंगूका कारण धेरै व्यक्ति प्रभावित भए पनि सरकारले नियन्त्रण गर्न उचित ध्यान दिन नसकेको बताउनुभयो। सांसद भीमसेन दास प्रधानले संसदको यो कार्यकालमा संसदमा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्नुहुँदै सभामुखको ध्यान आकर्षण गराउनु भएको थियो। सांसद मनकुमारी जीसीले आज राष्ट्रिय बाल दिवस मनाइरहँदा महिनौदेखि शिक्षक आन्दोलनमा रहेका र स्थायी पदपूर्तिका लगायत मागको सम्बोधन नभएसम्म बाल विकासदेखि उच्च माविसम्म गुणस्तरीय शिक्षा सम्भव नभएको उल्लेख गर्नुभयो।
हस्त, यिनै विषयवस्तुहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू मुक्ति बाबु रेग्मी, दीपक जोशी सहित म टोमराज मेहता पनि बिदा हुन्छु। नमस्ते।